This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला तपाईँहरूको रेडियो सेटमा सदाको आइतबार 6:30 बजे चाहिँ आज पनि म कार्यक्रम लिएर प्रस्तुत भइसकेको छु र मेरो नाम हो सञ्जय। हजुर श्रोताहरू, तपाईँहरूले मलाई चिनिराख्नु भएको छ, मेरो आवाज सुनिराख्नु भएकै छ। हजुर श्रोताहरू, यो कार्यक्रमको सुरुवातमै मैले आज आठखण्ड रामायणको सुरुको श्लोकहरू प्रस्तुत गरेँ। आदिकवि भानुभक्त आचार्यको 200 जन्म जयन्ती आज नेपालमा र विदेशमा एकदमै धुमधामका साथ मनाइरहेको छ। नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको 200 जन्म जयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य दृश्यित वार्षिक समारोह समिति गरी मुलुकका विभिन्न भागमा भानु जयन्ती मनाइरहेको छ। समितिले आइतबार नै समितिको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित भएर सेवा गरे बापत विभिन्न व्यक्तित्वलाई भानुभक्त स्वर्ण पदक समर्पण गर्दैछ। भाषिक समाज सहजता सहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठन पाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक धार्मिक सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ। विक्रम सम्बत 1871 असार 29 गते तनहुँको चुदी रमगामा पिता धनञ्जय र माता धर्मावती देवीका पुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यले अध्यात्म रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा साहित्य धर्म दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए। उनका प्रश्नोत्तर भक्तमाला बधु शिक्षा रामगीता तथा दर्जनौ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन्। आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका हुन्। नेपाली समाजमा एकैपल्ट भाषा साहित्य संस्कृति धर्म दर्शन परम्परा चरित्र मर्यादा प्रेम प्रीतप्रेम भातृप्रेम दाम्पत्य कार्य कर्तव्य लगायत विषयलाई समन्वय गर्नुभएका आचार्य मृदुन्न व्यक्तित्व भएको नेपाली केन्द्रीय विभागका सहप्राध्यापक कृष्णप्रसाद आचार्यले बताए। आदिकवि आचार्यको दृश्यत वार्षिक समारोहका अवसरमा भानु प्रतिष्ठानले भानुभक्तको रामायणको विशेष संस्करण प्रकाशन गरेको छ, जसको लोकार्पण शुक्रबार भएको थियो। उनका हस्ताक्षरमा आधारित भानुलिपिको विकास गरी भानुभक्तको रामायणको नेपाली मौलिक संस्कृति झल्कने गरी विशेष संस्करण प्रकाशन गरिएको हो। यसै उपलक्ष्यमा कवि रत्ननिधि रेग्मी शुक्राचार्यले 2 महिना लगाएर भानुभक्तलाई चिठी नामक खण्डकाव्य तयार गरेका छन्। खण्डकाव्यमा देवकोटाका अनन्य सेवक कविले तनहु र महाभारतकालीन सन्दर्भ नेपाली भाषा सेन वंशको इतिहास भानुका पुर्खा तनहुको सेरोफेरो देवीस्थल त्यहाँका साहित्यकारको परिचयका साथ गाउँघरमा अझै सुविधा नपुगेको तथा शहरमा राजनीतिक तथा आर्थिक सामाजिक विकृति चरम उत्कर्षमा पुगेको औँल्याएका छन्।
जीवन मुक्त तिनै त हुन्नर भई ईश्वर सरीका बन्या पूजा पुस्तकको गर्या पनि त फल एक सुमेधका सरी पाउँछन् सुनियो कहीँ पनि भन्या पाप छुट्त छन् त्यस घरी जो ता पुस्तकका नजिक गई नमस्कारै फकत गर्दछन् त्यस्ता जन सब देवता पुजी हुन्या फल भोगमा पर्दछन्
चारै वेद पढेर शास्त्रहरूको व्याख्यान गर्दा पनि पाइँदैन फल त पाउँछ सहज पुस्तक दिनाले।
हजुर श्रोताहरू, तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रेला। हजुर, भोइस अफ साङ्ग्रेला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ र तपाईँहरूको रेडियो सेटमा हाम्रो आवाज ल्याइ पुर्याउने माध्यम बनेको छ रेडियो एडलेड 101.5 FM। हजुर, तपाईँ हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au। हजुर, त्यसै गरी तपाईँ हामीलाई फेसबुकमा म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, म्यासेज पठाउनुहोस्। आज भानु जयन्ती परेको छ, 200 भानु जयन्ती, र हामी भानु जयन्ती कै सेरोफेरोमा रहेर आजको कार्यक्रम प्रस्तुत गर्दैछौँ र साथमा हाम्रो भोलि बिहान हुने वर्ल्ड कप फाइनलको पनि वर्ल्ड कप 2014 फाइनलको पनि कुराकानी गर्नेछौँ र आज बिहान भएको ब्राजिल र नेदरल्यान्ड बीचको तेस्रो पोजिसनको लागि भएको खेलको पनि कुराकानी गर्नेछु। त्यसै गरी आज हाम्रो कार्यक्रममा एकजना अतिथि पनि हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्नेछौँ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिरला सुन्दै गर्नुहोस्। श्रोताहरू, अब भने म तपाईँहरूलाई हाम्रो आजका अतिथिसँग एकजना अतिथि जो चाहिँ एडलेडमै बस्नुहुन्छ र समाजसेवामा पनि लाग्नु भएको छ र एडलेडमा मात्रै नभएर उहाँ नेपालमा हुँदा पनि स्कुलमा साहित्यप्रति विशेष रुचि राख्ने र स्कुलहरूमा साहित्यिक प्रतियोगिताहरू हुँदाखेरि आफ्ना कविता आफ्ना मुक्तकहरू प्रस्तुत गरेर प्रथम दोस्रो तेस्रो स्थानमा आउनुहुन्थ्यो र उहाँले भनेअनुसार एउटा साहित्यिक कृति पनि निकाल्नु भएको छ र म यो सबै कुरा म उहाँबाटै जान्न चाहन्छु। सर्वप्रथम त म उहाँलाई स्वागत गर्न चाहन्छु र स्वागतका साथसाथमा आफ्नो परिचय पनि हाम्रा श्रोताहरूलाई गराइदिन अनुरोध गर्दछु।
नमस्ते, मेरो नाम सन्तोषी गौतम हो, मलाई चाहिँ नर्मली सुनगाबा भनेर चिन्छन्। मेरो पुरानो घर हेटौँडा हो, म हेटौँडाबाट र अहिले चाहिँ साउथ अस्ट्रेलिया एडिलेडमा बस्दैछु। यति नै हो।
आज भानु जयन्ती, 200 भानु जयन्ती परेको छ, यसको बारेमा अब तपाईँ अब साहित्यमा विशेष रुचि राख्ने भएपछि त भानु जयन्तीको बारेमा पनि यसो श्रोताहरूलाई बताइदिने हो कि?
भइहाल्छ नि। भानुभक्त आचार्य, अघि नै हजुरले एकचोटि जानकारी दिइसक्नुभयो, भानुभक्त आचार्यको जन्म चाहिँ 1871 साल असार 19 गते भएको हो। उहाँ चाहिँ पिता धनजन्य आचार्य र धर्मवती देवीका सुपुत्र हुनुहुन्थ्यो। उहाँको नाम चाहिँ सानोमा देवी भक्त थियो र त्यही नाम पछि गएर आदिकवि भानुभक्त आचार्य भनेर चिनिएको हो। उहाँले चाहिँ संस्कृत भाषामा लेखिएको वाल्मीकिलाई चाहिँ नेपाली भाषामा लेखेका हुन्। यस्तै भानुभक्तले रामायणका साथसाथै भक्तमाला, अमरकोश, प्रश्नोत्तरी, रामगीता जस्ता अमर कृतिहरू रचना गरेका छन्। कतिलाई थाहा पनि होला या नहुन पनि सक्छ, यो भानु जयन्ती चाहिँ विक्रम सम्वत 2009 सालदेखि मनाउँदै आएको हो भनेर विभिन्न उसमा आइरहेको छ र मनाउँदै आएको पनि हो। भानुभक्त आचार्यलाई चाहिँ हामी आदिकवि, राष्ट्रिय विभूति र जातीय कवि भनेर चिन्दछौँ।
सन्तोषीजी, अब तपाईँले आफ्नो चिनेको आफूले सक्दो भानुभक्तको बारेमा जानकारी गराउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र अब तपाईँले मलाई जानकारी गराए अनुसार तपाईँ स्कुल हुँदाखेरि साहित्यमा अलिकति बढी रुचि राख्नुहुन्थ्यो, स्कुल हुँदाखेरि स्कुलमा भनौँ न अब छ सात कक्षामा आठ नौ कक्षामा पढ्दाखेरि साहित्यमा रुचि कसरी त्यस्तो भनौँ न साहित्यप्रति एउटा रुचि जाग्यो तपाईँमा?
हामी म चाहिँ हेटोडाको बसामाडी भन्ने ठाउँमा मेरो चाहिँ मम्मी बुवा त्यहीँ कामले त्यतै सर्दाखेरि हामी त्यहीँ बस्थ्यौँ र हाम्रो स्कुलमा चाहिँ कविता प्रतियोगिताहरू एकदम धेरै हुने, अरूले हेरे अरूले गरेको देखेर आफूलाई पनि लेखौँ लेखौँ लाग्थ्यो र मलाई याद छ सात क्लास पढ्दाखेरि स्कुल स्तरीय कविता प्रतियोगिता थियो, त्यसमा मैले नारी भन्ने कविता लेखेको थिएँ। त्यति राम्रो त थिएन तर मैले फर्स्ट टाइम गर्दाखेरि सेकेन्ड भएको थिएँ, मलाई एकदम राम्रोसँग याद छ। र नारी भन्ने कविता लेखेर त्यसपछि चाहिँ विभिन्न वक्तृत्व कला प्रतियोगिताहरू हुने, हाजिर जवाब प्रतियोगिता हुने, निबन्धहरू लेख्ने गरेर हेटौँडामा चाहिँ हरेक प्रोग्राममा म पार्टिसिपेट हुन्थेँ।
तपाईँलाई याद छ त्यो जुन तपाईँले पहिलोचोटि लेख्नु भएको थियो त्यो कविता र त्यसले तपाईँलाई सेकेन्ड दोस्रो स्थान दिलाएको थियो त्यो नारी शीर्षकमा, याद छ तपाईँलाई?
याद छ, तर त्यतिखेर लेखेको धेरै मिस्टेकहरू थियो, पछि सरले सुधार्नु पनि भएको थियो। धेरै अगाडि एकजना सर हुनुहुन्थ्यो देव सर भन्ने, उहाँले चाहिँ साह्रै सहयोग गर्नुहुन्थ्यो मलाई चाहिँ, म्याथ पनि उहाँले सिकाउनुहुन्थ्यो र साहित्यमा पनि याद गर्नुहुन्थ्यो।
ठिकै छ, तपाईँले आफ्नो पहिलो रचना जुन रचनाले तपाईँलाई दोस्रो स्थान दिलाउन सफल भएको थियो स्कुलमा त्यो कुरा हामीलाई जानकारी गराउनु भयो। र श्रोताहरू, सन्तोषी गौतम जो चाहिँ आफूलाई सुनगावा भनेर रुचाउन चाहनुहुन्छ साहित्यिक क्षेत्रमा चाहिँ, उहाँ चाहिँ एडलेड नेपाली समाजको सचिव पनि हुनुहुन्छ, उहाँसँग त्यसको बारेमा पनि केही कुराकानी गर्नेछौँ। र अहिलेलाई भने म श्रोताहरू तपाईँहरूका लागि एउटा गीत प्रस्तुत गर्दैछु यहाँनिर। गीत चाहिँ अलिकति राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत छ, यसलाई ओरिजिनल गाउनुभएको थियो गोपाल योञ्जनले, बनेको छ छहराले यो छाती मेरो, तर यसलाई कभर गाउनुभएको छ आस्था तामाङ मास्के र सुजान मास्केले। हजुर श्रोताहरू, आजभोलि यो पुरानो पुरानो गीतहरूलाई अकस्टिक पारामा अलिकति कभर सङ भनेर गाउने र त्यसलाई चाहिँ अलिकति भिन्दै तरिकाले गाउँदाखेरि अझ रमाइलो र अझ रोचक सुनिने भएको हुनाले आजभोलि कभरले पनि एकदमै मार्केट लिइरहेछ, युट्युबहरूमा तपाईँहरू सुन्न सक्नुहुन्छ। मैले सोही गीत गोपाल योञ्जनको आवाजमा रहेको बनेको छ छहराले यो छाती मेरो शीर्षकको गीत आस्था तामाङले कभर गर्नुभएको थियो, त्यो गीत अहिले तपाईँहरूको लागि प्रस्तुत गर्दैछु। कार्यक्रम भोइस अफ साङ्गेला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाको लागि विभिन्न रोचक सामग्रीका साथमा आउने गर्दछ र आज पनि तपाईँहरू सुन्दै हुनुहुन्छ सोही कार्यक्रम। यति बेला स्टुडियोको घडीमा 6:42 गइसकेको छ र अहिलेलाई भने आस्था तामाङको आस्था तामाङ मास्के र सुजान मास्केको आवाजमा रहेको यो गीत सुनौ, त्यसपछि हामी फेरि प्रस्तुत हुनेछौँ कार्यक्रम भोइस अफ साङ्ग्रीला लिएर। श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरूमा र म तपाईँहरूको साथमा छु सञ्जय. हजुर श्रोताहरू, यो कभर सङ्गपछि बनेको छ छहराले गोपाल योञ्जनको ओरिजिनल आवाज, तर यसलाई कभर गर्नुभएको थियो आस्था तामाङ मास्के र सुजान मास्केले. यो गीत ब्याकग्राउन्डमा बजिरहेको छ श्रोताहरू. र अब भने म तपाईँहरूलाई फेरि भानु जयन्तीकै सन्दर्भमा लिएर जान चाहन्छु. 200 भानु जयन्ती आज असार 29 गति नेपाल र नेपाल बाहिर भानु भक्त आचार्यको सम्झनामा कार्यक्रमहरू गरिएका छन्. यसै क्रममा साउथ अस्ट्रेलियाको एडलेडमा नेपाली पाठशालाले पनि एउटा कार्यक्रम आयोजना गरेको थियो 200 भानु जयन्ती. र नेपाली पाठशालाका संयोजक यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ गोकुल घिमिरेजी, उहाँलाई स्वागत गर्न चाहन्छु. गोकुलजी, स्वागत छ तपाईँलाई कार्यक्रममा.
हजुर नमस्कार, धन्यवाद.
गोकुल दाई, अहिले तपाईँ आज तपाईँहरूले यो नेपाली पाठशालाले 200 भानु जयन्ती मनाएको छ, यसका बारेमा केही बताइदिनुहोस् न. कसरी कार्यक्रम यो मनाउने जुट्यो?
हजुर, अब नेपाली पाठशाला एडलेडले हरेक वर्ष सानोतिनो भनौँ न एउटा आफूले भ्याएसम्मको आफ्नो एउटा वार्षिक क्यालेन्डर अन्तर्गत नै यो कार्यक्रम गर्दै आइरहेको हो विगतदेखि नै. त्यसलाई चाहिँ अलिकति परिमार्जित गरेर अलि वृहत अथवा अलि सबैको पहुँचतामा पुर्याउन त यसपालि र अनि भाइ बहिनीहरूले त्यसबाट पनि केही सिकुन् हाम्रा नानी बाबुहरूले भन्ने सोचेर चाहिँ अलि वृहत गर्न खोजियो र सक्सेस पनि भयो भनौँ
न.
पहिला चाहिँ हामी आफै त्यहाँ हामी भएका अभिभावक र विद्यार्थी र टिचरहरू भनौँको बिचमा भानुभक्त यो हुन् भानुभक्तले यो काम गर्छ यस्तो भयो यो कारणले भानुभक्त भनौँ न भानुभक्तले रचेका किताबहरू कविताहरूको बारेमा उनको व्यक्तिगत जीवनीको बारेमा हामीले कुरा गर्ने गरेका थियौँ. यसपालि चाहिँ हामीले कविता गोष्ठी जस्तै अथवा भानु जयन्ती स्पेसल प्रोग्राम भनेर चाहिँ बाहिरबाट कविता लेख्ने साहित्य प्रेमी साथीहरू एडलेडका बस्ने अब नेपाली भाषीहरूलाई छौँ हामीले बोलाएर उहाँहरूले बाँचेका कविताहरू नानी बाबुहरूले सुन्नुभयो र नानी बाबुहरूले पनि आफैले पनि केही रच्नुभयो भने केहीले चाहिँ भानुका आफ्ना कविताहरूलाई वाचन गर्नुभयो. त्यसले गर्दाखेरि उहाँहरूमा कविता अथवा भाषा साहित्यप्रति अलिकति बढी भनौँ न यसरी जाने अथवा अब यिनीहरूले इङ्ग्लिसमा पोएम सिकिरहेको थियो भने अब भाषा साहित्य भनेको यो हो भन्ने कुरा बुझ्ने मौका पाए. त्यसलाई गरिएको थियो.
हजुर, जस्तो अभिभावकहरूलाई पनि एउटा के अरे आफूले साहित्यमा रुचि राख्नेहरूले साहित्यिक आफ्ना कृतिहरू त्यहाँनिर सुनाउने भन्नुभयो. कतिको सहभागिता थियो अभिभावकहरूको?
एकदमै राम्रो सहभागिता, किनकि अब पहिलोचोटि पाठशालाले बाहिरी सबै भनौँ न अब एडलेडवासी नेपाली भाषीहरू सबैलाई बोलाएका थियौँ. अब हामीले तपाईँको भनौँ न एउटा सानो सर्टिफिकेट जस्तो एउटा प्रशंसा पत्र पनि हामीले प्रदान गऱ्यौँ. हामी एकदमै खुसी, धेरै राम्रो पार्टिसिपेन्ट भयो. अब टाइम छोटो थियो त्यही भएर कति साथीहरू आउँदा आउँदै पनि भनौँ न अब अलिकति साथीहरूले पछि त्यहाँ 5-7 साथीहरू त छुट्नुभयो. हामीले प्रोग्राम सकिसकेपछि पुग्नुभयो, किनकि अब कति साथीहरूलाई नयाँ ठाउँ पुग्ने अलिक गाह्रो पनि भएर उहाँहरूलाई अब क्षमा चाहन्छौँ र अर्को वर्षको प्रोग्राममा पक्कै पनि उहाँहरूले वाचन गर्नुहुन्छ भन्ने लागिरहेछ. तर उत्साहजनक सहभागी भन्छु म.
हजुर एकदमै राम्रो. यो नेपाली बच्चाहरू जुन एडलेडमा अहिले इङ्ग्लिसमा मिडियममा पढ्छन् तैपनि उनीहरूलाई चाहिँ नेपाली पाठशालाले नेपाली संस्कृति नेपाली परम्परा नेपाली मौलिकता भनेको के हो भन्ने कुरा तपाईँहरूले सिकाइराख्नु भएको छ, एकदमै सराहनीय काम गरिराख्नु भएको छ. र आजको कार्यक्रममा प्रमुख अतिथिका रूपमा को हुनुहुन्थ्यो, को आउनुभयो?
हजुर हजुर, अब खासै जस्तै अब सबै हाम्रो त हाम्रो लागि त सबै अभिभावक र सबै एडलेडवासी हाम्रो लागि अभिभावक अतिथि प्रमुख उहाँ नै हुनुहुन्छ. तैपनि यसपालि चाहिँ हाम्रो संयोग भनौँ अब के भनौँ विश्व साइकल यात्री सगरमाथाहरू अब भनौँ न एकदमै हामी अब भनौँ एउटा सेलिब्रिटी भनौँ अथवा एउटा उच्च कसको मान्छे पुष्कर शाहज्यू हामी बिच हुनुहुन्थ्यो र हामीले उहाँलाई रिक्वेस्ट गऱ्यौँ आइदिएर यसो बाल बच्चाहरूलाई तपाईँको आफ्नो एडभेन्चरको बारेमा र प्लस अब उनीहरूसँग केही कुरा सेयर गर्नुहोस् भन्ने हामीले सोच्दाखेरि उहाँले आफैले एउटा कविता भनेर सुरुवात गर्नुभयो. यति रमाइलो भयो कि हामी त झन् गदगद भयौँ. हजुर उहाँको अतिथ्यमा हामीले आजको प्रोग्राम गऱ्यौँ भन्नुपर्छ.
हजुर गोकुलजी, नेपाली पाठशालाले आयोजना गरेको 200 भानु जयन्ती कार्यक्रमको बारेमा जानकारी गराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद.
हजुर, एकदमै धन्यवाद जी, मलाई दुई चार शब्द राख्ने मौका दिएकोमा, साङ्गीलाका आवाजलाई र तपाईँलाई र सुनिरहनु भएका सबै श्रोताहरूलाई नमस्कार गर्न चाहन्छु।
हस्त श्रोताहरू, अहिले हामी कुराकानी गर्दैथ्यौँ नेपाली पाठशाला एडिलेडका संयोजक गोकुल घिमिरेजीसँग। उहाँ यो वर्षका लागि नेपाली पाठशालाको एज अ प्रिन्सिपलका रूपमा हुनुहुन्छ। नेपाली पाठशाला एडिलेडमा बस्ने, अस्ट्रेलियाको साउथ अस्ट्रेलियाको एडिलेडमा बस्ने नेपाली बालबालिकाहरूलाई नेपाली भाषा संस्कृति, नेपाली मौलिकता, नेपाली परम्परालाई एउटा जोगाइराख्नका लागि उहाँहरूलाई, नेपाली बच्चाहरूलाई 15 दिनको एकचोटि एउटा क्लास सञ्चालन गरेर नेपाली सिकाउने कोसिस गरिराख्नु भएको छ। एकदमै राम्रो काम। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगा हर्जमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ। र यही क्रममा म एउटा साहित्यिक कृति यहाँनिर पढ्न चाहन्छु श्रोताहरू, साहित्यिक कृति भन्दा पनि साहित्यिक रचना। कालीप्रसाद उपाध्यायले लेख्नु भएको भानु जयन्तीको अवसरमा, र भानुलाई नै सम्झेर म यो लय मिलाएर पढ्न त पढ्ने कोसिस गर्नेछु श्रोताहरू, कतिको सफल हुन्छ तपाईँहरू सुन्नुहोस्। शीर्षक रहेको छ, भानु तिमीले यस्तो के दियो तिम्रा लागि भनेर, भानु कसरी कोरु दुई अक्षर, बाँच्नु नै छ कठिन कोही उभिए भई तिम्रो पक्षधर, तिम्रा शब्द चलाई भेट दिन म त लोकको अहित केही लियो, सम्झोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियो, पर्थ्यो छर्नु समाजमा बीज कुनै संस्कार नै भाँडिने, बन्धु बन्धुमै विरोध गरी गरी यो देश नै फाँडिने, सक्थ्यौ भाँड्न समाजका नीतिहरू, शिक्षा दिने पल्टियौ, सम्झोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियो, केही पुस्तक पुस्तिका र कविता लेख्यौ त आदर्शका, त्यही गल्ती भयो नलेखी तिमीले गाथा त रोमाञ्चका, कृति बिग्दछन् रासलीला चहकिने यस्ता, कि यी के लेखिदियौ, सम्झोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियौ, लेख्नु छैन जुधाउने तुस कुनै जात धर्म संस्कृतिको, रक्षा गर्दछ को विभक्त जगमा तिम्रा सकल कृतिको, एउटै भाषिक सूत्रमा फुलसरी जोड्यौ गलत गरिदियौ, सम्झोस लोक किन आज भानु तिमीलाई यस्तो कुरा के दियौ, तिम्रा शालिक भत्कने यी तिम्रा शालिक भत्किने दिन यी हुन स्वर्णिम, लोकतन्त्रका निन्दामै छ रमाउँदो महकिँदो जजल स्वतन्त्रता, हौ त एक इतिहास नमान्ने पनि छन् को हौ तिमी के थियौ, सम्झोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियो, भुट्यो बुद्धि दिई अनेक उपदेश घाँसी त तिम्रो गुरु, कीर्ति राख्न रच्यौ अनेक कविता दिन दुःखको भो सुरु, गोता नै कविता भयो तर पनि आँसु अनि के पियौ, सम्झोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियौ, यो पुस्ता र छ बालकाण्ड पहिलो पेज दिए झै तर पुज्दा हुन् कति त्यसका भजनमा, लेख त निरन्तर हान्यौ अस्त्र त काव्यका ठहरले, लाग्यो मुटु छेडिदियौ, सम्झोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियो, निन्दा गर्दछ जुन समाज कविको कहाँ पुग्छ त्यो तालले, जे जे छन् उपहार हारसरी छन् भन्ला कुनै कालले, मनमा जे छ सबै खुलस्त कहने बानी बिगारिदियौ, सम्झोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियो, तिम्रो स्तरले सके जति गर्यौ जे जे सक्यौ त्यही दियौ, जस्तै प्रश्न मभित्र उठ्छ जहिले भानु तिमी त गयौ, सम्झोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियो, बिर्सोस लोक किन आज भानु तिमीलाई त्यस्तो कुरा के दियो।
हिँड्ने कोशिशमा छु तिमी नजाउन, उभिन खोज्छु म मलाई सम्हालन, सानो सानो पाइला मेरो तिमीतिरै बोलाउन, लडेर रुन्छु म मलाई हँसाउन, थोरै
श्रोताहरू पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रेलाका आवाजहरू. हजुर, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म 1 घन्टाका लागि तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ हामी विविध सामग्रीहरूका साथमा. मिठा मिठा गीत सङ्गीतहरू लिएर हजुर यसको माध्यम बनेको छ रेडियो एयरलेयर 101.5 FM. हजुर श्रोताहरू, अब यो भर्खरै गीत सुनाए तपाईँहरूलाई, टोपी ब्यान्डको थियो यो गीत. ब्यान्डको नाम अलिकति सुन्दा पनि कस्तो अचम्म लाग्ने, टोपी ब्यान्ड, थोरै नजिक आउन. श्रोताहरूको कार्यक्रममा फेरि अब म भानु जयन्तीकै प्रसङ्ग जोड्न चाहन्छु. हामीले योभन्दा यो गीतभन्दा अगाडि नेपाली पाठशाला एडिलेडका संयोजक गोकुल घिमिरेजीसँग कुराकानी गरेका थियौँ. नेपाली पाठशालाले आज भानु जयन्ती 200 भानु जयन्ती एक कार्यक्रम गरेर मनायो यहाँनिर एडिलेडमा. र आज जो गेस्ट हामीसँग हुनुहुन्छ उहाँ पनि सो कार्यक्रममा सहभागिता हुनुभएको थियो र उहाँले सो कार्यक्रममा एउटा कविता वाचन पनि गर्नुभएको थियो, होइन त सन्तोषीजी? सन्तोषीजी, यदि तपाईँलाई मुखाकार छ भनेदेखि त्यो कविता यहाँनिर हाम्रा श्रोताहरूका लागि प्रस्तुत गर्न मिल्छ होला?
मिल्छ कि नमिल्छ, मजाले मिल्छ. मैले आज त्यहाँ जिन्दगी भन्ने एउटा कविता भनेको थिएँ. हजुरलाई त्यही कविता सुनौ कि अर्को कविता सुनौ? मलाई त रेडी नै छ, कुनै पनि बेला म भन्न सक्छु. कविता भन्नुपर्छ भन्ने छैन,
तपाईँलाई जुन इच्छा छ हाम्रो श्रोताहरूका लागि.
हुन्छ, म अर्कै भनिदिन चाहन्छु. मेरो अहिले मैले भन्न गइरहेको कविताको शीर्षक छ नेपालीको एकता. पुर्खाहरूको नासो हो हाम्रो लागि हाम्रो देश, पुर्खाहरूले नै ल्याए हाम्रो भाषा हाम्रो भेष. मिलीजुली हाम्रो देशमा विकासको मूल फुटाउँ, सबै मिली अब हामी देशकै शक्ति जुटाउँ. अतिथि गृह र सभ्यताको खानी यो देश नेपाल, वीर गोर्खालीको रगतले सिर्जित हाम्रै देश नेपाल. बोकौं दायित्व देशलाई प्रगतितिर लम्काउन, समाजका विकृति र विसङ्गतिलाई सदा पन्छाउन. विश्वको नमूना भएको यो देशमा एकता भित्र्याउनु छ, एकीकृत यो नेपालमा वीरताको परिचय भएको छ. सुनौलो नेपाल निर्माण गर्न सङ्घर्ष गर्दै जाउँ, मुक्तिका लागि जुधी रहन मुठी उचालिरहौँ. खिएका हात र खुट्टाको होइन दरिलो मुटुको जरुरत छ, न ढुकढुकाउ आफ्नो मुटु मात्र, अब 2 करोड नेपालीको मुटु ढुकढुकाउनु छ. पसिनाका दानाले सिर्जनाका फूल फुलाऊ, 2 करोड नेपालीहरू मिली सुन्दर शान्त देश बनाऊ. नेपालीहरूको पौरख पसिनाले नेपाल देश स्वर्ग बन्दछ, यही हो आजको माग वर्तमान समय यही भन्दछ. नेपाली कहलिन चाहन्छौ भने एकताको भाव रोपौ, एकता नै हो विजयको बाटो भन्ने कुरा बुझौं. धन्यवाद साथी.
हजुर सन्तोषीजीले एउटा मिठो राष्ट्रिय भावनाले भरिएको कविता हामीलाई यहाँनिर प्रस्तुत गर्नुभयो. र यसै गरी हामीलाई अरू पनि कविताहरू प्राप्त भएका छन् आज भानु जयन्तीको अवसर पारेर. यसै गरी हामीलाई समीर भण्डारीले पठाउनु भएको थियो एउटा उहाँको रचना. म यहाँ उहाँको रचनालाई म यहाँनिर श्रोताहरू तपाईँहरू सबैका लागि पढेर सुनाउन चाहन्छु. एउटा नयाँ जुन उदाउने पर्खाई मिठो लागेको बखत, म मेरा अनौठा कल्पनाहरू बीच अक्सर हराउँदछु अनि जीवन अर्थ खोज्दछु. प्राय म मौन भई मुस्कुराउँछु यदा कदा, नझुल्किएका प्रश्न मनभरि चिच्याएर उर्लेका बखत अनि ती अनगिन्ती अनुत्तरित रहर, मौनतालाई मार्न चाहेका ती अतृप्त प्यास अझ त्यसमा चिस्यानमा सेलाइरहेछन्, अझ त्यसै चिस्यानमा सेलाइरहेछन्. तर पनि अध्ययारो त होइन यो, सबले पाएका छैनन् यो, व्यर्थै गएका आफ्ना सपना जिउने चाह, मेरा रगतले सिन्चित हुने ती हरेक सास, आशा छ मेरै शब्द दोहोऱ्याउनेछन्, आशा छ मेरै शब्द दोहोऱ्याउनेछन्. हजुर श्रोताहरू, समीर भण्डारीजीले हामीलाई प्रेषित गर्नुभएको थियो यो उहाँको रचना भानुभक्त आचार्यको 200 जन्म जयन्तीको उपलक्ष्यमा. यसै गरी हामीसँग अरू पनि कविताहरू छन्, मुक्तकहरू छन्, तपाईँहरूका लागि हामी प्रस्तुत गर्दै जानेछौँ. र कार्यक्रममा फेरि अर्को एउटा गीत राख्ने बेला भएको छ श्रोताहरू. गीतको शीर्षक छ ककटेल जवानी. यो हिन्दी गीत चाहिँ होइन है, फेरि यो नेपाली चलचित्र पुन्टे परेडको रहेको छ. पुन्टे परेड नेपाली नयाँ चलचित्र जुन चाहिँ निकट भविष्यमा तपाईँहरू माझ आउनेछ. अहिलेलाई सुनौ यो गीत र त्यसपछि हामी फेरि कुराकानी गर्नेछौँ भानु जयन्ती र वर्ल्ड कप 2014 को बारेमा श्रोताहरू फेरि पनि स्वागत गर्न चाहन्छु। यो रमाइलो गीतपछि ककटेल जवानी पुन्टे परेडको गीत रहेको थियो। यो
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा।
श्रोताहरू अब भने तपाईँहरूलाई म यो साहित्यिक माहौलबाट अलिकति पर यो स्पोर्ट्स भन्दा पनि वर्ल्ड कप 2014 तर्फ लाँदैछु। वर्ल्ड कप 2014 को सेमी तेस्रो स्थानको लागि आज बिहान नेदरल्यान्ड र ब्राजिल बीच खेल भएको थियो र फाइनल भने भोलि बिहान अर्थात् सोमबार बिहान 4:30 बजेदेखि अर्जेन्टिना विरुद्ध जर्मनीको हुँदैछ। रियो द जेनेरियो ब्राजिलमा हुँदैछ यो वर्ल्ड कप 2014 को फाइनल खेल। र आज भएको तेस्रो स्थानको लागि भएको खेलमा नेदरल्यान्डसँग 3-0 हार बिहोरेपछि ब्राजिलको यसपटकको विश्वकप जित्ने सपना उसकै भूमिमा दुःखद अन्त्य भएको समाचारहरू विभिन्न छापाहरूमा विभिन्न अनलाइनमा फेसबुकहरूमा आइरहेका छन्। र यसैसँग आयोजक टोलीको भागमा असफलताका कृतिमानहरू पनि थपिएका छन्। सेमी फाइनलमा जर्मनीसँग 7-1 इतिहासकै लज्जाजनक हार भोगेपछि भएको टोलीको आलोचना र दर्शकमा देखिएको निराश मेट्न ब्राजिल सान्त्वना जित्नको खोजीमा थियो, तर उनीहरूको खेलमा त्यो खोजी पूरा गर्ने शैली देखिएन। नेदरल्याण्ड्सले शुरूको 18 मिनटमा 2 गोल गरेको थियो भने 1 गोल खेलको अन्तिम समयमा ठोकेको थियो। खेल शुरू भएको तेस्रो मिनटमै पेनाल्टीमा गोल खाएपछि टोलीको सपना चकनाचौर हुन ब्राजिलियन टोलीको सपना चकनाचौर हुन पुगेको थियो। सेमी फाइनल खेल्न नपाएका ब्राजिली कप्तान रक्षक थिएगो सेल्भाले नेदरल्याण्ड्सका आरएन रोबिनलाई डी बक्स क्षेत्रभित्र लडाएपछि सो पेनाल्टी पाएको थियो, जसमा नेदरल्याण्ड्सका कप्तान रोबिन भान पर्सीले गोल गरेका थिए। 18 मिनटमा 2 गोल खाएपछि रंगशालामा स्तब्ध छायो र दर्शकहरूको अनुहारमा फेरि जर्मनीसँगको जस्तै कथा दोहोरियो कि भन्ने डर प्रकट भएको थियो। सन् 1940 पछि ब्राजिल घरेलु भूमिमा लगातार 2 खेलमा पराजित भएको हो। त्यस बेला ब्राजिल अर्जेन्टिना र उरुग्वेसँग हारेको थियो। नेदरल्याण्डसँग भएको 3 गोलले ब्राजिलले जारी विश्वकपमा खाएको कुल गोल संख्या 14 पुगेको छ, जुन 1986 बेल्जियम पछि कुनै राष्ट्रले खाएको सर्वाधिक गोल संख्या हो। ब्राजिलका प्रशंसकहरू सेमी फाइनलदेखि हारको मारमा स्तब्ध रहे। 2 खेलमा मात्र ब्राजिलले 10 गोल खाएको छ। पछिल्लो 10 विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा कुनै एक टोलीले गोल गर्न नसकेको पनि यो पहिलो पटक हो। ब्राजिलका स्टार खेलाडी नेमारले बेन्चमा बसेर सो खेल हेरेका थिए र उनी अधिकांश समय रोइरहेको देखिन्थ्यो। चौथो स्थानमा रहेर विश्वकप यात्रा टुङ्ग्याएको ब्राजिलको सपनाको अन्त्यसँगै टोलीका प्रशिक्षक लुइस फिलिप स्कोलारीको जागिर पनि संकटमा रहेको बताइएको छ। मैदानमा ब्राजिली प्रशिक्षक लुइस फिलिप स्कोलारीको नाम उच्चारण हुँदा कतिपय दर्शकले हुटिङ गरेका थिए। केहीले उनी विरूद्ध प्ले कार्ड नै बोकेर आएका थिए, जसमा लेखिएको थियो, सन् 2000 लागि धन्यवाद, आशा गरौं अब कहिले भेट नहोला। स्कोलारीले प्रशिक्षणमा ब्राजिलले सन् 2002 विश्वकप उपाधि जितेको थियो। विश्वकप को फाइनल अर्जेन्टिना र जर्मनी बीच रियोको माराकाना रंगशालामा भोलि बिहान 4:30 हुँदैछ। श्रोताहरू हेर्न नबिर्सनुहोला, आफ्नो मोबाइल आफ्नो घडीको अलार्म सेट गरिहाल्नुहोस्। भोलि बिहान 4:30 अर्जेन्टिना भर्सेस जर्मनी विश्वकप 2014 फाइनल। हजुर श्रोताहरू, यो त भयो विश्वकप 2014 फाइनल। मसँग अरू पनि यो विश्वकप सम्बन्धी जानकारीहरू छन्। 10 खेलाडीहरूको यो गोल्डन बलका लागि 10 प्रत्याशीहरूको नाम सूची पनि सार्वजनिक गरेको छ, त्यो पनि म तपाईँहरूलाई एकछिनमा जानकारी गराउनेछु। र अब भने फेरि म सुनगाबा अर्थात् सन्तोषी गौतमतिरै फर्कन चाहन्छु। सन्तोषीजी, तपाईँ नेपालमा हुँदा आफै पनि रेडियो कार्यक्रमहरू चलाउनुहुन्थ्यो, साहित्यिक कार्यक्रमहरूमा सहभागी हुनुहुन्थ्यो र एडलेडमा यहाँ आउनुभयो, अस्ट्रेलियाको साउथ अस्ट्रेलियाको एडलेडमा बस्नुहुन्छ र साउथ अस्ट्रेलियाको एडलेडमा बस्दा बस्दै तपाईँ एडलेड नेपाली समाजमा पनि सक्रिय हुनुहुन्छ। तपाईँको स्थान के रहेको छ अहिले एडलेड नेपाली समाजमा?
हाम्रो एडलेड नेपाली समाज हामीले 2012 रजिस्टर गरेर ल्याएको संस्था हो। यो चाहिँ त्यतिखेर चाहिँ एडिलेटमा पहिलो संस्था रजिस्टर भएको थियो। अब अहिले कति भयो मलाई त्यति जानकारी थिएन। जब स्थापना भयो त्यतिखेर म एउटा साधारण सदस्य थिएँ, कार्यकारी सदस्यभित्रै थिएँ र अहिले म संस्थाको सचिवमा छु। विभिन्न कारणवश हाम्रो सचिवज्यू पहिला सचिवजीले चाहिँ टाइम दिन नभ्याउनु भएको कारणले गर्दा साथीहरूको रिक्वेस्टमा चाहिँ मैले अहिले सचिव पद सम्हालेको छु।
अनि यो एडलेड नेपाली समाज 2012 स्थापना भयो होइन एज अ रजिस्टर संस्था, र यसको अहिलेसम्म के कस्ता कामहरू एडलेड नेपाली समाजले गरिरहेको छ त अहिले एडलेडमा?
सर्वप्रथम त हामीले एडलेड नेपाली समाजले को थिम चाहिँ के हो भने एडलेडमा भएका जति पनि नेपालीहरू छन् उनीहरूलाई आफ्नो धर्म आफ्नो संस्कृतिको बारेमा जानकारी गराउने विभिन्न कार्यक्रमहरू प्रस्तुत गरेर आफ्नो कला संस्कृतिको जगेना गर्दै जाने भन्ने रहेको छ। हाम्रो संस्थाले चाहिँ कुनै प्रोफिटजनक संस्था होइन, यो सामाजिक संस्था हो, यसले कहिले पनि प्रोफिटलाई हेर्दैन, आफै लसमा गएर पनि विभिन्न कार्यक्रमहरू गरेको छ। हामीले धेरै कार्यक्रमहरू गरेका छौँ। योभन्दा अघिल्लो वर्ष भानु जयन्तीको उपलक्ष्यमा हामीले एडिलेटमै सबैभन्दा प्रथम हाजिरी जवाब प्रतियोगिता गरेको थियौँ, जुन चाहिँ बाल हाजिरी जवाब प्रतियोगिता भएको थियो। फर्स्ट सेकेन्ड थर्ड हुनेले हामीले पुरस्कारको व्यवस्था पनि गरेका थियौँ र पहिलो कविता प्रतियोगिता पनि भएको थियो हाम्रो। त्यसमा फर्स्ट सेकेन्ड थर्ड पनि हुनुभएको थियो, विभिन्न जजहरू हुनुहुन्थ्यो। हामीले ब्लड डोनेसन कार्यक्रमहरू गऱ्यौँ, लोक दोहोरी कार्यक्रमहरू नेपालबाट कलाकारहरू ल्याएर, पशुपति दाईहरू ल्याएर कार्यक्रमहरू गरेका थियौँ। ब्लड डोनेसन कार्यक्रम भयो, बुद्ध जयन्तीको उपलक्ष्यमा कार्यक्रमहरू गऱ्यौँ। यो अघिल्लोचोटि अस्ट्रेलियन परेड डेको उपलक्ष्यमा हामीले एउटा रो लिएर नेपाली झण्डा फरफराउँदै बाटोमा आफ्नो नेपालीको पहिचान गराउँदै उक्त कार्यक्रमलाई सक्सेस गराएका छौँ। सामाजिक कार्यक्रम देउसे भैलो, यहाँ कति हाम्रो बच्चाहरूलाई देउसे भैलो भनेको के हो थाहा नै छैन। देउसे घर घरमा गएर देउसे भैलो खेलेका छौँ हामीले। तिजमा सम्पूर्ण चेली एडिलेटमा रहनुभएका सम्पूर्ण चेलीबेटीको माइती भनेर एडिलेट नेपाली समाजले दर्खाउने कार्यक्रमहरू गर्दै आएको छ। योभन्दा अगाडि पनि गरेका थियौँ र यो साल पनि गर्ने नै छौँ।
यी त भए एडिलेट नेपाली समाजले यो एडिलेटमा गरेका कामहरू र मैले जहाँसम्म मैले थाहा पाए अनुसार तपाईँहरूले उडविल गुडविल लाइब्रेरीमा पनि एउटा नेपाली सेक्सन बुक, नेपाली बुकहरूको सेक्सन पनि स्थापना गर्नुभएको छ।
सरी मैले त भन्ने बिर्सेछु, सबभन्दा मेन कुरा त भन्ने बिर्सेछु। सर्वप्रथम सबै हामी कम्युनिटी सेन्टरमा गएर बुझ्दाखेरि एडिलेटको पहिलो लाइब्रेरी, अस्ट्रेलियाको पहिलो लाइब्रेरी एडिलेटमा खुल्दैछ भनेर कम्युनिटी सेन्टरले त्यतिखेर हामीलाई जानकारी दिएको थियो र त्यही अनुसार हामीले लाइब्रेरी पनि खोल्यौँ। पछि सुन्नमा आयो सिडनीमा साथीहरूले लाइब्रेरी खोल्नुभयो र उहाँहरूले हाम्रै सम्पर्कमा सोधेर खोल्नुभएको, हामीसँग कसरी खोल्ने, कसरी रजिस्टर गर्ने भनेर खोल्नुभएको हो। र पछि न्युजमा चाहिँ एडिलेटको अस्ट्रेलियाको पहिलो लाइब्रेरी सिडनीमा खुल्यो भनेर आयो। तर यो कम्पिटिसन होइन, केही फरक परेन, परेन, केही फरक पारेन। तर कतिपय साथीहरूले चाहिँ के भन्नुभयो भने तपाईँहरूले चाहिँ पहिलो लाइब्रेरी हामीले खोल्यौँ भनेर भन्नुभयो, तर न्युजमा त अर्कै आइरहेछ भनेर भन्दै हुनुहुन्थ्यो। अनि कुरा पनि भयो साथीहरूसँग, अनि उहाँहरूले चाहिँ यस्तो मिसअन्डरस्ट्यान्डिङ हुन्छ कहिले काहीँ, यसलाई ठुलो इस्यु नबनाऊ भनेर हामीले त्यति उ गरेनौँ। तर त्यहाँ लाइब्रेरीमा बुकहरू, अस्ति म गएको थिएँ, थुप्रो बुकहरू गएको छ साथीहरूले ल्याउने जाने भइ नै रहेको छ। अहिलेसम्म 40-50-60 बुकहरू रहेका छन् त्यहाँ साथीहरूले बुक लाउनुभएको।
जस्तो तपाईँले भन्नुभयो नि, तपाईँहरूले एडिलेडमा गुडविलको लाइब्रेरीमा तपाईँहरूले पहिलो नेपाली लाइब्रेरी स्थापना गर्नुभयो, तर त्यसपछि सिडनीबाट तपाईँहरूलाई नै सोधेर कसरी गर्ने के गर्ने भनेर सिडनीमा उ गर्नुभयो, तर उहाँहरूले सिडनीको लाइब्रेरी चाहिँ अस्ट्रेलियामा पहिलो नेपाली लाइब्रेरी, कम्युनिटी लाइब्रेरी भनेर उ गर्नुभयो। तर सरस्वती हेर्दाखेरि चाहे सिडनीमा खुलोस्, चाहे एडिलेडमा खुलोस्, चाहे मेलबोर्नमा खुलोस् होइन, तर नेपाली एउटा कुनै अस्ट्रेलियन यो मल्टिकल्चरल देशमा एउटा नेपाली कम्युनिटीको रिप्रेजेन्टेटिभ रिप्रेजेन्टेसन हुन्छ भनेदेखि त्यो हामी हामी हामीभन्दा अगाडि हामीलाई नै सोधेर उनीहरूले पहिला गरे अथवा चाहिँ त्यस्तो हिसाबले
होइन होइन, तपाईँले गलत बुझ्नु, यति हो कि खोलेको त पहिला हो उहाँहरूभन्दा, हामीले 8-9 महिना अगाडि नै खोलेको हो कि, तर नसमा न्युजमा अहिले त न्युजलाई प्रायोरिटी
मैले भन्न खोजेको, मैले गलत बुझेको होइन कि, मैले भन्न खोजेको के भन्दाखेरि अब तपाईँहरूले यहाँ पहिला स्थापना गर्नुभयो, तर न्युजमा मिडियामा चाहिँ सिडनीको उसले चाहिँ लाइब्रेरी पहिला खुलेको भनेर भन्नुभयो, तर तपाईँहरूले त्यो भनिराख्नु जरुरी छ, हामीसँगै सोधेर पहिला उनीहरूले चाहिँ खोलेको हो होइन,
अनि
तर अब त्यो त भनेको तपाईँहरूले कुन काम कसले गराएको छ भनेर त्यो त मूल्याङ्कन गर्ने त
कम्पेरिजन गर्न खोजेको होइन होइन, तर कतिपयहरूले सोधिनै रह हुन्छन् कि, संस्थामै पनि हुन्छ नि त, सबै हामी नेपाली हौ, सबभन्दा कुरा बिर्सिनु हुँदैन, हामी नेपाली हौ र ठिकै छ, त्यो कम्पेरिजनको तरिकाले हेर्न खोजेको होइन, तर जहाँ खोल्नु नेपाली पुस्तक सबैले पढ्न पाउनु, विदेशमा रहनुभएका जति पनि दाजुभाइ दिदीबहिनीहरू छन् नेपालमा भएको कृति रचनालाई हामीले जहाँ बसेर पनि पढौँ त्यो नै ठुलो, पढ्नु नै ठुलो, सबभन्दा ठुलो ज्ञान लिनु नै ठुलो, चाहे एडिलेडमा खुलोस्, चाहे सिडनीमा खुलोस्, चाहे क्यानबेरामा खुलोस् खुलोस् मेलबोर्नमा खुलोस्, सबैले शिक्षा ल्याउँ त्यति नै भन्नु हो। र म अर्को एउटा कुरा पनि हजुरलाई के जानकारी गर्न चाहन्छु, एडिलेड नेपाली समाजले विभिन्न संस्थाहरूलाई सहयोग पनि गरेको छ, जस्तो कि सङ्गीता तामाङको बारेमा थाहा नै छ, उहाँलाई हामीले संस्थाको साथीहरूबाट उठाएर एउटा सानो कार्यक्रम पनि गरेर $800+ चाहिँ एक्ज्याक्ट मलाई थाहा भएन, उहाँको एकाउन्टमा हामीले ट्रान्सफर गरिदिएका छौँ. रविन्द्रजी आउनुभएको थियो नि, उहाँ
रविन्द्र
मिश्रजी आउनुभएको थियो. उहाँ आउँदाखेरि पनि हामीले $400-500 चाहिँ उठाएर, हामीले संस्थाको साथीहरूबाटै उठाएर चाहिँ उहाँलाई डोनेट गरेका छौँ.
समग्र रूपमा भन्नुपर्दाखेरि तपाईँहरू अहिले एडलेड नेपाली समाज, नेपाली कम्युनिटी, विशेष गरी एडलेड नेपाली एडलेडमा बस्ने नेपाली कम्युनिटीलाई टार्गेट गरेर एउटा सामाजिक कार्यमा लाग्नुभएको छ, एकदमै सराहनीय कुरा. श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिलामा कुराकानी त चल्दै जानेछन् र अहिले भने फेरि म अर्को एउटा साहित्यिक कृति अथवा साहित्यिक रचना पढ्न जाँदैछु. यहाँनिर हामीलाई यो पठाउनु भएको थियो सुरेन्द्र निरौलाले, लडेर मैले के पाएँ. यो उहाँले लेख्नुभएको कविता अलिकति नेपालमा जब द्वन्द्वकाल चर्केको थियो त्यति बेलालाई त्यति बेला सम्झेर सायद लेख्नुभएको हुनसक्छ. मैले आकलन गर्दाखेरि, आज आमैले बिहानै पिँढीमा मलाई लोप्पा लगाइन् अनि सोधिन् लडेर के पाइस्, न बाउको किरिया बस्न पाइस्, न बहिनीलाई डोलीसम्म बोक्न पाइस्, न आफ्नै स्वास्नी पहिला जाँदा रोक्न पाइस्, न लाला बालाले बाबा भनी बोलाएको सुन्न पाइस्, न ऋण तिर भन्ने साहु महाजनको मुख थुन्न पाइस्, लडेर के पाइस्. अब म सोच्न थालेँ, साँच्चै लडेर के पाएँ. न मर्न आँटेका बाबुलाई दबाई पिलाउन पाएँ, न बहिनीले रोजेको जस्तो केटो दिलाउन पाएँ, न स्वास्नीकै जवानीमा बिलाउन पाएँ, न बालबच्चालाई नयाँ लुगा सिलाउन पाएँ, लडेर साँच्चै मैले के पाएँ. रुकुमको हरेक गोलीमा म परिवर्तन देख्थेँ, रोल्पाका हरेक एम्बुसहरूमा रगतले स्वतन्त्रता लेख्थेँ, ती सबै तिनका लागि भएछन् जसका तल म लडे, अनि त नौकासिने खाडलमा गढे, आज कन्टेनरमा ती बन्दुक नथन्क्याइएका भए, आज तिनैलाई ठोक्थे होला, जे जति अपराध म आफै बोक्थे होला, तर त्यो पनि अब सम्भव भएन. अब तिनका भाषामा सन्ततिलाई बुर्जुवा शिक्षा पढाउँदै, तिनकै भाषामा सामन्तीसँग ऋण काट्दै, जीवनको अन्तिम पल परिवर्तनको आशामा जिएको छु, फाटेको मनलाई सान्त्वनाले सिएको छु. अब त आमाले होइन आफैले आफ्नो मुहारमा लोप्पा खुवाउँदै, निधारमा हात राख्दै म आफैलाई सोध्दैछु, लडेर साँच्चै मैले के पाएँ. श्रोताहरू, सुरेन्द्र निरौलाले हामीलाई यो साहित्यिक कृति रचना पठाउनु भएको थियो, विशेष गरी आजका लागि भानु जयन्ती, 200 भानु जयन्तीको उपलक्ष्यमा. श्रोताहरू, फेरि पनि अर्को एउटा गीत निर राख्दैछु तपाईँहरूका लागि. अनिल सिंहको आवाजमा रहेको छ प्रिय तिम्रो. श्रोताहरू, पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरूमा. भोइस अफ साङ्ग्रिलाका आवाजहरू हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घन्टाका लागि तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ. तपाईँहरूलाई यो कार्यक्रम ल्याइ पुर्याउनका लागि हाम्रो माध्यम बनेको छ रेडियो एडलेड 101.5 FM. र हामीहरू कार्यक्रममा कहिले म सञ्जय आउने गर्दछु भने कहिले नवीन, कहिले खगेन्द्र र या कहिले काहीँ हामी तिनैजना उपस्थित हुने गर्दछौँ. तर आज भने स्टुडियोमा म एक्लै छु भन्न त्यसै पनि मिल्दैन श्रोताहरू, किन भन्दाखेरि मेरो साथमा एकजना गेस्ट पनि हुनुहुन्छ. र अब गेस्टले जाँदा जाँदै एउटा मुक्तक सुनाउँछु भनेर रिक्वेस्ट गर्नुभएको छ सन्तोषीजी, के छ त
मुक्तक? खासै लामो छैन, सानो छ. मलाई चाहिँ कविता लेख्नको साथसाथै मुक्तकमा पनि एकदम इन्ट्रेस्ट लाग्छ. मुक्तक चाहिँ अझै हँसाउने मुक्तकहरू भयो, कुनै कुनै मुक्तकहरू त एकदम मार्मिक पनि हुन्छ. र मैले चाहिँ मैले आफैलाई भनेको, कसैलाई मैले भन्नु खोजेको होइन, मैले आज दिइसकेको कार्यक्रममा पनि भनेको थिएँ. यो मुक्तक सुन्न मन लाग्यो फेरि. आज भानुभक्त आचार्यको चाहिँ 200 भानु जयन्तीको उपलक्ष्यमा उहाँको एउटा सानो नाम लिएर चाहिँ यो मुक्तकलाई पुरा गर्न चाहन्छु म. न त छ भानुभक्तको छन्द, न त छ भानुभक्तको छन्द, लेखनाथको भावना नि छैन. लक्ष्मीप्रसाद देवकोटाको त कुरै नगरौँ, लक्ष्मीप्रसाद देवकोटाको त कुरै नगरौँ. भुपीको केरमेट नि छैन, भुपीको केरमेट नि छैन. त्यसैले त साथी म कवि होइन, म कवि होइन. धन्यवाद साथीहरू.
धेरै मिठो मुक्तक सुनाउनु भयो जाँदा जाँदै सन्तोषीजी, कार्यक्रममा आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद.
हजुरलाई पनि धन्यवाद मलाई बोलाइदिनु भएकोमा. र रेडियो एडिलेड 101.5 सुनिरहनु भएका सम्पूर्ण साथीभाइहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई सुनिदिनु भएकोमा. र आगामी दिनहरूमा पनि राम्रो कार्यक्रमहरू लिएर हामी उपस्थित हुनेछौँ. एडिलेडमा राम्रो राम्रो कार्यक्रमहरू लिएर हाम्रो संस्थागत रूपमा हामी उपस्थित हुने नै छौँ. त्यसको लागि धन्यवाद. र सञ्जय भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु.
हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो सन्तोषी गौतम उर्फ सुन गाभा. हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गेलामा आज हामीले भानु जयन्तीको विशेष कार्यक्रम भनौँ न, भानु जयन्तीलाई स्पेसल राखेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ. र अब भने म फेरि तपाईँहरूलाई एउटा रोचक यो वर्ल्ड कप फाइनलको नजिकै गर्दाखेरि वर्ल्ड कपको बारेमा म एउटा सानो जानकारी गरिहाल्ने. यो अलिकति रोचक भनौँ या रमाइलो भनौँ त्यस्तो किसिमको छ. अर्जेन्टिनाका गोलकिपर सार्गियो रेमोरिकी श्रीमती इलियाना गुरेसियोले अर्जेन्टिनाले विश्वकप जितेको खण्डमा आफ्ना श्रीमानलाई अमेरिकी पप गायिका रिहानालाई एक हप्ताको लागि उधारो दिन तयार भएको बताइन्. आज अर्जेन्टिनाले फाइनलमा जर्मनीमा भेट्दैछ. आज भन्नाले भोलि बिहान अमेरिकी पप स्टार रिहानाले आफू रेमोरोको प्रशंसक भएको ट्विटर मार्फत जानकारी दिएकी थिइन्. यो ट्विटरको जवाफमा एलियानाले रेमोरोलाई उधारो दिने कुरा बताएकी थिइन्. रेमोरोको शानदार प्रदर्शनका कारण अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो. दुई पटक विश्वकप जितेको अर्जेन्टिना यसपटक 24 वर्षपछि फाइनलमा पुगेको हो. श्रोताहरू, यसै गरी फिफा विश्वकप 2014 को गोल्डेन बल का 10 प्रत्याशीहरूको सूची फिफाले जारी गरेको छ. विश्वकपका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने यस उपाधिमा चर्चित र नयाँ दुवै खेलाडीहरू छन्. यो सूचीमा अर्जेन्टिना र जर्मनीका खेलाडीहरूको वर्चस्व रहेको छ. यसमा अर्जेन्टिनाका लियोनल मेस्सीदेखि नेदरल्यान्डका आर्यन रोबेन पनि छन्. यस प्रतियोगितामा अहिलेसम्म सर्वाधिक गोल गरेका हेम्स रोड्रिगेजको पनि नाम छ. र ती 10 खेलाडी र कुन देशका हुन् त म तपाईँहरूलाई सरस्वती सुनाइहालौँ. डिमारिया अर्जेन्टिना, म्याट ह्युमलस जर्मनी, टोनी क्रुस जर्मनी, फिलिप हम जर्मनी, हेभिर मास्चोरोनो अर्जेन्टिना, लियोनल मेसी अर्जेन्टिना, थोमस मुलर जर्मनी, नेमार ब्राजिल, आरएन रोबिन नेदरल्यान्ड, हेम्स रोड्रिगेज कोलम्बियाका, यी 10 प्रत्याशी रहेका छन् गोल्डेन बलका लागि. श्रोताहरू, कार्यक्रमको अन्तिम चरणमा म आइपुगेको छु र कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला पनि हुन आँटिसकेको छ. किन भन्दाखेरि 7:27 गइसकेको छ यति बेला. र जाँदा जाँदै म तपाईँहरूलाई एउटा अर्को सानो एउटा साहित्यिक आजको 200 भानु जयन्तीको उपलक्ष्यमा हामीलाई प्राप्त फेरि पनि समीर भण्डारीजीकै यहाँनिर साहित्यिक रचना मेरो हातमा परेको छ. म हिँड्दै थिएँ तिमी आयौ, मैले पनि छुन्छ भने हुन्छ भने, तिमी हेर्दा हेर्दै नजिक भयो मैले पनि आफ्नै माने, सुन्दर तिमी स्वच्छ तिमी, फेरि पनि मेरो डर कतै हावी भए, कोमल तिम्रो मुहारमा साहस मैले देखेँ भने, लडिदिने भिडिदिने म हारिदिने कुरै छैन, तिमीले मलाई आफ्नै माने. जुन मेरो धर्म आफ्ना हरेकलाई सिकाउँछ, मेरा इच्छा मेरै हुन् तिम्रो जीवन तिमी बाँच्नु स्वतन्त्र तिमी सक्षम तिमी सपना आफ्नो हो आफै बन्नु लडिदिने भिडिदिने म हारिदिने पुरै छैन तिमीले मलाई आफ्नै माने। श्रोताहरू यही साहित्यिक रचनाका साथमा आजको लागि हामी तपाईँहरूबाट विदा हुन चाहन्छौँ। आगामी आइतबार फेरि तपाईँ हाम्रो भेटघाट हुने नै छ। तपाईँसँगका लागि विदा हुन चाहन्छु। हस्त नमस्कार, शुभरात्रि।
मेरो नखिरी पसली किन जानेर बुझेर पनि चाहन्छ फसली किन तिमी त मुस्कान अब पैसाको आधार मेरो अगाडि बढेर खुसियाली छ जीवन तिमी हेरेर पुग्दैन बोलेर मात्र पनि हुँदैन थाहा छ नि के खोज्छ यो मलाई मेरो मसँग मुसुक हाँसेर टुन मलाई खेल लाउँदो तिमीलाई नसोधिदिन राख्दै मेरो बित्दैन गर्छु सम्झौता गर्ने कहीँ आफूसँग पढेर तिमीलाई कि म तिमी यो कसैलाई बादल पारेको अप्ठ्यारा छैछौ तिमी धरतीको बसेर हकको परे म राखिसके मैले तिमीलाई मेरो मनभित्रको घरमा यो जीवन मेरो तिम्रो भरमा अर्को छैन म बिउजिसके निन्द्रबाट तर्किन होस् मा छैन मेरो गत बिसना न त कल्पना यो कुनै सपना होइन काफी छ मलाई घाय बनाउन तिम्रो इशारा काफी छ मलाई without you.